कौन से नबी और कौन से लोग, अगली आयत में बता दिया, अल्लज़ीन युबल्लिगून रिसालातिल्लाह, वो अल्लाह के रसूल जो अल्लाह के पैगामात पहुंचाते हैं, वयख्शौनहू, और उसी से डरते हैं सिर्फ, वला यख्शौन अहदन इल्लल्लाह, और नहीं वो डरते किसी से अल्लाह के सिवा, वकफा बिल्लाहि हसीबा, और अल्लाह काफी है हिसाब लेने वाला। बहुत सारी बात तो आयतों के तर्जमे से समझ आ रही है, लेकिन ऐसे ही हुआ, बावजूद इसके कि निभा की बहुत कोशिश की गई, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने समझाया लेकिन बात नहीं बन सकी, और फिर जैद की जैनब के साथ अलहदगी हो गई, तलाक हो गई। बस लोगों ने एक बहुत ही जुल्म किया, ये जो पिछली आयत था ना कि आप अपने दिल में छुपा रहे थे, वतुख्फिफिया नफ्सी कम अल्लाह मुबदीही, यकीन करें जुबान लुढ़कती है ऐसी बातें कहते हुए भी, लेकिन आप अगर कहीं पढ़ें तो उसको ट्रैश समझ के रोक दें। बास ने इसकी ये तफसीरें की हैं कि नबी अपने दिल में जैनब से निकाह का इरादा रखते थे, और इतनी गंदी जुबान लोगों ने लिखी है वल्लाही, कि कैसे उनको देखा, वो आई, उनके जिस्म पे नजर पड़ गई, फिर आपके दिल में ख्याल आ गया, तो फिर आपने जैनब जैद को मजबूर किया कि उसको तलाक दें, और फिर आपने शादी की। ला हौला वला कुव्वत इल्ला, पहली दफा देखा था जैनब को, घर की बच्ची थी, खुद उनका रिश्ता मांगा, खुद मेहर दिया, वो नहीं करवाना चाह रहे थे तो रिश्ता फिर भी करवा दिया, इंसिस्ट तो नहीं किया, फोर्स भी नहीं किया, लेकिन उनको रिकमेंड तो किया ना कि इधर रिश्ता कर ले, और अब वो रिश्ता नहीं हुआ। तो अब अल्लाह ताला ने उनके साथ ये मामला किस तरह से किया, ये सारी आयतों के साथ आपने देख लिया कि अल्लाह ताला के नबी ने जिस शख्स को इस्लाम की दावत दी, उनको अपनी सोहबत दी, उनको गुलामी से आज़ाद किया, उनकी तरबियत की, बड़े सहाबा भी उनकी ताजीम करते थे, फिर उसके बाद आपको ये कहा कि अमसी कलई का जौजा का, अपनी बीवी को रोक के रखो, तलाक ना दो, ये सारा कुछ कर करा के उसके बावजूद भी आप देखिए कि नबी की कोशिशें पूरी ना हुई और जैद ने फिर उनको तलाक दी। और जब फ्री कैन में इस हद तक बेजारी भर जाए कि हकूक जौजियत ना पूरे कर सके, बीवी करने ना दे, मर्द कर ना पाए, तो फिर अलहदगी काफी है। इसीलिए तलाक मबगूस तो है लेकिन हलाल है, क्योंकि ऐसे तौर पर रहना कि बीवी होते हुए भी वो बीवी ना हो या शौहर होते हुए भी शौहर ना हो, ये चीज पसंद नहीं है। तो लिहाजा इस आयत में ये जो बात है ना कि तुख्फिफी नफ्सी कम अल्लाह मुबदीही, इसमें जैद के तलाक देने और उसके बाद नबी सल्लम के निकाह की बात है। दो रिवायतें आपको पढ़ के सुना देती हूँ। अल्लाह ताला ने रसूलुल्लाह को बजरिया वही ये इत्तला दी थी कि जैनब को जैद तलाक देने वाले हैं और इसके बाद वो आपके निकाह में आएंगी। यह हजरत अली से रिवायत है, तिर्मिजी में है। दूसरी रिवायत इब्ने अबी हातिम में है कि अल्लाह ताला ने अपने नबी को पहले से बता दिया था कि जैनब भी अज़वाजे मुतहरात में दाखिल होंगी, फिर हजरत जैनब इनकी शिकायत लेकर आपकी खिदमत में आए तो आपने फरमाया कि अल्लाह से डरो और अपनी बीवी को तलाक ना दो। इस पर अल्लाह ताला ने फरमाया कि मैंने तो आपसे बतला दिया था कि मैं उनका निकाह आपसे करूँगा, और आप अपने दिल में इस चीज़ को छुपाए हुए थे जिसको अल्लाह जाहिर करने वाला था। तो गोया के पता चल गया कि ये बात थी। अब ये निकाह कैसे हुआ था इसको भी समझ लीजिए। आमतौर पे निकाह की शरायत और निकाह के बारे में जो सारी बातें वो हम सुनते आ रहे हैं ना शुरू से, सूरत बकरा में बात हुई, सूरत निसा में हुई और कई बार हुई, लेकिन हजरत जैनब से नबी सल्लम का निकाह इन सारी पाबंदियों से आजाद था। ये निकाह आसमान पे हुआ था ना, इसके लिए वो गवाह मुकर्रर हुए, जो भी एक तरीका था मसनून वो नहीं हुआ था। जब बाप बेटी का निकाह करता है किसी लड़के से तो क्या कहता है, तुझे अल्लाह के नाम पर इसको दिया, जो कुछ भी आप सुनते हैं खुतबे निकाह के नाते से, इधर अल्लाह ने खुद ही कर दिया था, क्योंकि अल्लाह के नबी तो हो सकता है इसको करने में और ही लोग हज्जत करते। तो ज़व्वजना कहा था हजरत ज़ैनब रज़ियल्लाहु ताला अन्हा अज़वाज मुतहरात में इस बात पर फख्र किया करती थी। रिवायत में आता है कि एक मौके पर हजरत आयशा ने कहा कि मैं तो वो हूं कि जिसकी तस्वीर आपको दिखाई जाती थी जिब्राइल के जरिए। हदीस सुनी भी है ना आपने कि सब रेशम में लिपटी हुई हजरत आयशा दिखाई गई, तो मेरी तो तस्वीर दिखाई जाती थी, या मतलब ये था कि अल्लाह ने हुक्म दिया था कि निकाह करूं, तो हजरत ज़ैनब कहा करती थी कि मेरा तो निकाह भी आसमानों पर हुआ। अब आप मुझे ये बताइए, मुझे और आपको इस बात की इजाजत है क्यों, हाउ, जिना तो नहीं था, फिर लिविंग टुगेदर तो जायज है, फिर खुद ही लड़का लड़की हरम में जाके कह दें, काबे को गवाह बना के हम शौहर बीवी बनते हैं। पहली आयत याद रख लें, वमा कान अली मोमिन वला मोमिनातिन اذا قد اللہ ولم، اللہ اور اس کے رسول کی مرضی ہے، دین نہ میرا نہ آپ کا، تو لہٰذا ان ساری چیزوں کو بھی ہم سنتے وقت ایک لفظ نہیں بولیں گے. اور یاد رکھیے جو گمراہ فرقے ہیں، اگلی آیتوں میں بہت کچھ اس پہ بات آنے والی ہے، تو ان سب نے ان آیتوں پہ اتنا خزان بکا ہے کہ اللہ کی بنا، کہ انہوں نے تو اللہ کے نبی اور آپ کے حضرت زینب کے قصوں کو اس طرح ایک لو سٹوری بنا کے پیش کر دیا ہے، تو یہ چیز نہیں. لیکن آپ جو بات سوچیں وہ کیا ہے، اس پہ ذرا تھوڑی سی توجہ آپ کی چاہوں گی. حضرت زینب طلاق ہوئی زید کے ساتھ، کوئی تو خرابی ہوگی نا جو طلاق ہوئی ہے لڑکی کو، ہمارے یہاں یہی کہتے ہیں نا، دونوں میں کس کا قصور تھا بھلا؟ اچھا نہیں مرد نہیں تھا، اچھا نہیں لڑکا اچھا نہیں، نہیں نہیں بھائی میں تمہیں بتاتی ہوں لڑکی اچھی نہیں، ہم تو یہ کچھ بولتے ہیں نا. یہاں کون ہے؟ صحابی اور صحابیہ، اور دونوں طرف بہترین، اور دونوں اتنے اعلیٰ نصب کے. طلاق ہوئی کہ نہ ہوئی، یہاں سے بات سمجھیے، بعض صفحہ دو بہت اچھے لوگ بھی ساتھ نہیں رہتے، اور وہ جس طرح اچھے طریقے سے ساتھ نہیں رہ رہے نا، اس طرح وہ اچھے طریقے سے الگ ہو جاتے ہیں. یہ سبق ہمارے کلچر میں نہیں پڑھایا جاتا، ساتھ بھی رہتی ہیں روتی بھی رہتی ہیں، اور ساتھ رہ کر بھی حق پورے نہیں کرتے. رہو تو اچھی طرح رہو، چھوڑو تو اچھی طرح چھوڑو. ہمارا مسئلہ کہ جس کو چھوڑتے ہیں پھر ہماری زبانیں نہیں اس کو چھوڑتی، اور ہماری آنکھیں اس کے ایپٹ ٹولتی رہتی ہیں، اور کان ترس رہتے ہیں ابھی پتا چلے اب اس کے اوپر کتنا برا رشتہ پڑا ہے، اور اب وہ پچھتا رہی ہے ہمیں چھوڑ کے اور رو کے. وما کان علی مومن ولا مومنت اذا قد اللہ، یہ شادی طلاق رشتے ہونے رشتے چھوٹنے یہ اللہ کے فیصلے ہیں، کبھی کسی کے معاملے میں انٹرسٹ نہ لیں، ڈونٹ تھنک. پھر آپ دیکھیے کہ ایک طلاق یافتہ عورت، اور وہ خود ہی نہیں چاہ رہی، مزے کی بات دیکھیں اس میں اگر ہم ویری فلیٹ بات کریں تو حضرت زینب کا زیادہ ہاتھ دکھتا ہے طلاق لینے میں. زید تو بےچارے خوش ہو ہی جاتے اگر زینب تھوڑی سی اپنے مزاج کو نرم کر لیتی. تو ظاہر تو ہمیں لگ رہا ہے نا کہ عورت ڈومیننٹ ہے، لیکن اللہ نے زینب کو نبی کی بیوی بنا دیا. بھول جائیں وہ منہ بولا بیٹا فلاں اس کی بیوی، نبی کے اوپر تو اس نکاح کی صورت میں بہت صدمے ٹوٹے کیونکہ ان لوگوں کو باتیں کرنے کا موقع ملا، لیکن زینب کے لیے کیا آنر تھی، ایک دنیا جہان کے سردار ہیں اور ان کی بیوی بنتی ہیں، اور طلاق کے بعد. آپ کیسے کہہ سکتے ہیں کہ یہاں سے ہٹ گئی تو پتہ نہیں میری مستقبل کیا ہو جائے گا؟ اللہ پہ نظریں رکھے، جو اللہ کے لیے رہتا ہے نا اللہ اس کو بہت اچھا رکھتا ہے، اور جو اللہ کے لیے چھوڑتا ہے اللہ اس کو بہت اچھا دیتا ہے. یہ سبق نہیں پڑھاتے ہمارے کلچر میں. پھر ایک اور بات سوچئے، آسمان پہ نکاح، کوئی خوبی ہوگی ان کے اندر. اللہ نے نبی صلی اللہ علیہ وسلم کو جتنی بھی بیویاں دی ہیں نا، وہ اس طرح کے حالات کے تھپیڑوں سے گزار کے دی ہیں، سوائے عائشہ کے جو لاؤ والی عمر میں آپ کے پاس آ گئی تھی، انہوں نے آپ کی وفات کے بعد بہت سارے صدمے سہ لیے. یہ کہہ لے ہر عورت حالات کی چکی میں سے پسنے کے بعد امہات المومنین میں شامل ہوئی، یہ بھی ایک اللہ کی بات ہے. اللہ بعض دفعہ حالات میں ڈالتا ہے، ہمارا ایمان ابھی اس قابل نہیں ہوتا جتنے بڑے ایمان کی ہم دعائیں کر رہے ہوتے ہیں. اللہ نیک ساتھی دے، وہ نیک مل گیا آپ ہی نہیں اس کو سہار سکیں گی، دن میں 5 بار آپ کی لڑائی ہوگی اس سے، اور ہفتے میں 2 دفعہ لڑائی ہوگی اس سے، اور دن رات میں کئی مسئلے آپ کے اس کے ساتھ اٹکیں گے اگر آپ کا ایمان اس سے کم ہوگا، اگر آپ کا تقویٰ کم ہوگا. کیونکہ الطیبات للطیبین الخبیثات للخبیثین، ہمارے کلچر کی جو شادی ہے نا بس ان کو تو اوپر ڈھک کے بند کر دیں، ہم تو صرف وقت کو تھکیلتے ہیں. اصل شادیاں تو نہیں ہیں ہماری، میں تو پورے یقین سے کہہ سکتی ہوں 10-15% آئیڈیل ہومز ہیں ہمارے کلچر کے. نہ ہمیں اچھی بیویاں بننا آتا ہے، نہ اچھے شوہر بننا آتا ہے. ہم اچھے بن جائیں تو ادھر گڑبڑ ہے، ادھر اچھے ہیں تو ادھر پورا، اور بچے یہی دیکھ دیکھ کے بڑے ہو جاتے ہیں، پھر وہ بھی وقت سے پہلے میچور ہو جاتے ہیں، ان کو پتا چپ کر ابا کا موڈ خراب ہو رہا ہے اور اماں اس وقت یہ کر رہی ہیں اور وہ کر رہی ہیں. تو یہ فیصلے حضرت زینب کی بڑی خوبی ہے. میرا بڑا دل کرتا ہے جب جنت میں کبھی گئے ان سے پوچھیں گے سنائیں کیا نیکی تھی، اللہ نے آپ کا نکاح اوپر کر دیا، اور پھر وہ فخر کرتی تھی اس پہ، وہ خوش تھی کہ اللہ نے یہ کیا. پھر ایک اور چیز دیکھیے، جس شخص نے اپنے منہ بولے ہی صحیح بیٹے کا نکاح مانگا تھا، کل اسی سے شادی ہو رہی ہے. دیئر از ایج ڈفرنس، اور آپ کو میں نے سارے ایج ڈفرنس لکھائے ہیں. ابھی حضرت زید کتنے تھے تو نبی اس وقت کتنے ہوں گے؟ نو کوشچن. یہ جو ہم نے کیا نا 2 سال کا فرق، 4 کا فرق، لڑکی چھوٹی لڑکا بڑا، بالکل غیر اسلامی ہے. کسی نے کہا فلان لڑکا فلان جگہ شادی ہے کہ لڑکے کے لیے رشتہ، انہیں بڑا نیک لڑکا ہے تو بتایا یہ نہیں نہیں لڑکی بڑی ہے، کتنی بڑی ہے؟ 1-2 سال. تو پھر کیا وہ نہیں نہیں ہمارا لڑکا، تو پھر وہ نیک نہیں ہو سکتا. اللہ ماشاء اللہ ہم کسی پہ بات نہیں کرتے، چوائس ہو سکتی ہے اپنی. कफ भी हो सकता है, लेकिन याद रखिए कि सच्चा दीन इन सब चीजों से बेनियाज है, उसमें नजर किसी और चीज पे होती है, और ये चीजें इस्लाम हमें सिखाता है। फिर यहां से एक और चीज भी पता चलती है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये बात जो दिल में छुपाई हुई थी कि कल मेरे साथ ये मामला होगा, तो ये छुपाना भी एक हिकमत थी। इससे चंद मसले आते हैं साइड के हैं, लेकिन फायदे की चीज है जिससे आज हम मुसलमानों का अपना मिजाज ठीक करना है। बात बात पे फतवे, बात बात पे हम कमेंट्स पास करके आगे निकल जाते हैं, हम तो जन्नती तुम जहन्नमी। आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत थी, आप झगड़ों और फितनों और इख्तलाफात से बचते थे। जब बैतुल्लाह की तामीर की गई तो आपको पता है कि उस वक्त ये हतीम का हिस्सा छोड़ दिया गया था, क्योंकि अरबों ने सोचा कि हम रिज़्क़े हलाल ही से घर बनाएंगे। इतने पैसे नहीं थे कि एक कमरा पूरा हलाल की कमाई का बना लें जिस दौर में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आए थे। आज के हालात को फर्क तो नहीं है, कमों पर यही हालात है। कहते हैं कर्जे के बगैर घर ही नहीं मिलते, सूद के बगैर घर नहीं बनते, यही हालात है। जब नबी सल्लल्लाहु अलैहि वसल्लम नबी बने तो आपने फरमाया मेरी बड़ी ख्वाहिश है कि मैं दोबारा काबा को गिराऊं और मैं इसको इब्राहिम की बुनियादों के ऊपर ले जाऊं, लेकिन मैं फितनों की वजह से नहीं करता। कि लोग उठेंगे कहेंगे एक तो वैसी तब्दीलियां आ रही हैं सोसाइटी में, इस्लाम आता है तो तब्दीलियां आती हैं ना, रंग हाल हर चीज तो बदल जाती है, काबे की इशू और छेड़ दूं, ये कहेंगे देखें आके अब इन्होंने मस्जिद का रुख ही बदल दिए। ये हालात की बात है। नबी सल्लम फितनों में नहीं कूदते थे, ऑलवेज मुफाहमत, सुलह, नरमी, प्यार, मिल के रहो, झगड़ा ना करो, ठीक करो। आपको तो कि पहला जो घर था खाना काबा जो हजरत इब्राहिम ने बनाया था, उसमें दो दरवाजे थे, एक इधर है तो दूसरा बिल्कुल उसके ऑपोजिट था। मुश्किल नहीं होती थी, लोग से इधर से जाते थे उधर से आते थे, लेकिन अरबों ने ना सिर्फ ये कि उसको बंद कर दिया, बल्कि जो मशरक की दरवाजा आज खुला है ना, इसको जमीन से कितना ऊंचा है आपने भी देखा होगा। वो क्यों कहते थे? कहते थे हमारी मर्जी हो तो हम खोलेंगे कुंडी, तो तुम जाओगे वरना नहीं जा सकते, हमारी मोनोपोली है। अल्लाह के नबी ही डोंट लाइक दिस। आप चाहते थे कि नहीं, अगर मैंने काबे को बदल दिया तो जो नए नए मुसलमान हो रहे हैं वो फिर हम पे इतराज करेंगे कि पता नहीं अल्लाह के नबी अपनी को बड़ा ही चाहते हैं। तो याद रखिए ये सुन्नत है नबी की, इतनों से झगड़ों से बचते हुए काम करें। और इसी तरह की और भी सुन्नतें हमें नबी सल्लम की मिलती हैं कि आप इन चीजों को नहीं लेके चलते। फिर उसके बाद आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम का ये जो निकाह इनके साथ हुआ था, इसके बारे में भी हमारे लिए बहुत सारी बातें हैं। आम निकाह में सिर्फ अल्लाह का जिक्र है ना, इस निकाह में तो अल्लाह ने कहा जवज ना का मैंने करवाया। फर्क है कि नहीं, कि कौन सा निकाह ज्यादा बड़ा है, आपका जो हुआ आपके हस्बैंड से या हजरत जैनब का नबी से? जैनब का। उसमें तो अल्लाह ने खुद कहा जवज ना, कहा हमने आपका निकाह करवा दिया। तो लिहाजा इस पर कोई नेगेटिव सोच भी दिल के अंदर ना आने दीजिए कि ये चीज दुरुस्त नहीं है, अल्लाह के हुक्म से ये सब कुछ होता है। और इसके बाद आप देखिए बाकी अंबिया का जिक्र क्यों किया, अब यहां भी एक काबिले गौर बात है, फिर हम आगे चलते हैं। और वो क्या है कि नबी के ऊपर कीचड़ उछालने से पहले जरा पिछले अंबिया की जिंदगी भी पढ़ लो। हजरत जैनब चूंकि पांचवी बीवी थी ना, तो मदीना में कोहराम मच गया, अच्छा जी हमें कहते हैं सिर्फ चार और खुद पांचवी आ गई। हालांकि आपको पता हजरत दाऊद, अब ये जो अंबिया का तस्करा इस हिस्से में गुजरा ना, उसकी हिकमत बता रही हूँ। हजरत दाऊद और सुलेमान दोनों का जिक्र है, बनी इसराइल भी इनको जानते हैं। हजरत दाऊद के निकाह में 100 बीवियां थी, हजरत सुलेमान अलैहिस्सलाम की 300 बीवियां थी। ये जो इस्लाम में चार शादी है ना, इस पर मैं इन पे बात करूंगी जहां ये मौजू कहीं तक पूरा होगा, कि इस्लाम में चार शादियों की हद की गई है। इससे पहले 100 थी, जब लोग मुसलमान होते थे अरब कोई सरदार था जब वो मुसलमान हुआ तो उसकी 10 बीवियां थी, तो अल्लाह के नबी के पास आ गया क्या करूं, कहा इनमें से जिन चार को रख लो बाकियों को तलाक दे दो, मसला होगा ऐसा? तो इस्लाम ने चार शादियों का हुक्म नहीं दिया, बल्कि 100-200 से करते करते बस चार पे रोक दिया कि दैट्स इट, इतना ही काफी है, क्योंकि इससे ज्यादा को तुम खुश नहीं रख सकते। और शर्त उसमें भी फिर अदल की है, एक ही बेहतर है, दो करोगे तो तुम उसके अंदर अदल के साथ करोगे। तो अल्लाह ताला यहां सिखा रहे हैं कि नबियों ने इतनी शादियां की, उस पर गिला क्यों नहीं करते? तो इस नबी की अगर अल्लाह के हुक्म से एक से दूसरी शादी है तो फिर क्यों नहीं लाते? फिर एक और चीज देखिए कि अंबिया किराम की जो सिफात है उसमें क्या कहा, वयख्शौनहु वला यख्शौन अहदल्लाह। सच बताएं इस सिफत की यहां जरूरत थी? बिल्कुल जरूरत थी। अल्लाह को किसी की नमाज, रोजा, हज भी तभी प्यारा लगता है जब वो अल्लाह से डरता हो। हम नमाजें, रोजे, हज, नफिल सब कुछ कर लेते हैं और डरने का काम करते हैं, लोगों से डर, लोग क्या कहेंगे, उनकी बातों का डर है। तो जब तक अल्लाह का डर ना हो दिल में और लोगों के डर से ना निकलें, आप दीन के काम तो कर ही नहीं सकते। बहुत सारे काम ऐसे हैं जो हम करना चाहते हैं दीन के भी, अपनी ज़ात पे अमल लाना चाहते हैं दीन का, लेकिन हम क्यों नहीं ला पाते है? आपको पता है इसकी वजह क्या है? कि हम कहते हैं लोग क्या कहेंगे। अब मैं लोगों में मैं ऐसी बन के फिरूँ, ये बड़ा मुश्किल है। तो नतीजा क्या होता है कि फिर हम अपने आप को उससे दूर कर लेते हैं, और ये वो चीज़ है जो इंसान को फिर बाकी सब बातों से बेनियाज करती है। अब यहाँ तक तो बात हो गई, हालांकि ये बात आगे फिर छिड़ेगी क्योंकि ये मौजू ऐसा ही सूरत में आप देख रहे हैं, पहले शुरू में आया हजरत जैद का किस्सा, फिर उसके बाद अब आया साथ साथ नबी सल्लम का एक दूसरा मुकाम जो जैनब के साथ नहीं बल्कि जैद के साथ था, उसका भी तस्करा है। इसलिए अब अगली आयतों को भी हमें पढ़ना साथ ही, लेकिन फिर इसमें कुछ चीज़ें जो हमें और दिखेंगी उसको हम साथ लेकर देखते जाएंगे कि इसमें हमारे लिए अमल की क्या बात है। और मैं सोचती हूँ कि बगैर तासुब के अगर कोई सूरत अल अहज़ाब पूरी पढ़ ले तो आज जितने बातिल फिरके हैं ना उनमें से आधे से ज़्यादा तो इंशाल्लाह अपनी सोच को सीधा करके इस्लाम में जम हो गए। लेकिन हम चलते हैं आगे, और इधर कोई जहन में क्वेश्चन है तो उसको रोक लें, इंशाल्लाह हम आगे जाके जहाँ ये मौजू आएगा फिर बात करेंगे। आयत नंबर 40, मा काना मुहम्मदुन अबा अहदिम मिर रिजालिकुम। देखो मोहम्मद सल्लम तुम्हारे मर्दों में से किसी के बाप नहीं है। नोट कीजिएगा, क्या नबी सल्लम बाप थे? बिल्कुल थे। क्या आपकी बेटियां थीं? थीं। क्या आपके बेटे थे? फिर ये आयत क्यों आ गई? लफ्ज रिजाल, रजुल, नबी सल्लम के बेटे थे, लेकिन आपके बेटों में से कोई बेटा बलूगत की उम्र को नहीं पहुंचा। और रजुल कहते हैं बालिग मर्द को। कितना कुरान का सच दिखता है इन आयतों में। तो अल्लाह ताला ने यहां बता दिया कि जैद बिन मोहम्मद नहीं, जैद बिन हारसा। असल आयत वही है कि जैनब के साथ निकाह पर क्यों चूचा करते हो, जैद बिन मोहम्मद नहीं थे, वो जैद बिन हारिसा थे, ये तो मुंह बोले बैठे थे। अल्लाह ताला ने नबी सल्लम को जो भी औलाद नरीना दी उनको बचपन में उठा लिया। आपकी आखिरी उम्र में हजरत मारिया किप्तिया के बतन से हजरत इब्राहिम की विलादत हुई थी, वो भी बचपन में ही फौत हो गए। आपको अपने बेटे से बहुत मोहब्बत थी। जब आपके बच्चे का इंतकाल हुआ तो आप बहुत रंजीदा थे, दुखी थे, लेकिन आपने कहा या इब्राहिमा इन नबी फिराकी का लमहजून, ए इब्राहिम हम तुम्हारी जुदाई में बहुत रंजीदा हैं। हमारी आंखें रोती हैं लेकिन हमारी जुबान यही कहेगी कि हम अल्लाह की रजा पे राजी हैं, क्योंकि माँ का नली मोमिन वाला मोमिन। उसी आयत को इधर लगा लीजिए, और आप एक इत्तफाक भी देखिए, नबी सल्लम का ताल्लुक इनसे जुड़ता है, इब्राहिम से। इब्राहिम की जौजा थी हाजरा, मिस्र से थी, जिनके बतन से हजरत इस्माइल पैदा हुए थे। इस्माइल की नस्ल से नबी सल्लम आए तो आपने अपने बेटे का नाम इब्राहिम रखा, जो मिस्र से ताल्लुक रखने वाली औरत मारिया किप्तिया से पैदा हुआ। किप्तिया जो थे ना असल में फिरौनी खानदान था। ये एक छोटा सा एक अल्लाह का हुक्म है। ये भी बहुत सवाल आता है कि अल्लाह के नबी का एक बेटा रहता तो क्या था? पता नहीं आज लोगों ने उसकी नस्ल से पीरी फकीरी का क्या सिलसिला शुरू किया होता। अल्लाह ने बेटियां भी सारी जिंदगी में ले ली, एक बेटी थी फातिमा, 6 महीने बाद वो भी खत्म। यानी नबी सल्लम के दुनिया से जाने के 6 मंथ के अंदर आपका पूरा नस्ब नाता औलाद का दुनिया के नाते खत्म हुआ। ये अल्लाह की शान, अल्लाह को पता है। पता नहीं क्या, मैं तो सोच के कांप जाती हूँ, जो आज लोगों का एक जाहरी ताल्लुक होता है तो अगर अल्लाह के नबी की नस्ल चलती आ रही होती आज तक तो उस खानदान का लोगों ने हाल क्या कर दिया होता। तो क्या थे फिर अगर अल्लाह के नबी किसी मर्द के बाप नहीं थे? तो कहा वला के रसूल अल्लाह ही व खातिमन नबीशीन, बल्कि आप तो अल्लाह के रसूल हैं और सब नबियों पर मोहर हैं। अब इस लफ्ज पे सोचिएगा, बहुत गहरी बात है। खातिम, खतमा से एक लफ्ज क्या होता है? खातामीम, स्टैम्प, स्टैम्प, और एक होता है सील। यहां लिख लीजिए कि खातिम से मुराद क्या है? सील। सील क्या होती है? किसी खत को जब आप सील कर देते हैं तो फिर क्या करते हैं? अंदर की चीज बाहर नहीं आती, बाहर की चीज अंदर नहीं जाती, ठीक है। जब स्टैम्प लगा दें, मानी बिल्कुल फर्क है। हाथ में स्टैम्प पकड़ी है, जिस पे आप स्टैम्प लगाते जाएंगे वो चीज सही होती जाएगी और उसके अंदर सिलसिला आगे चलता जाएगा। तो यहां अल्लाह ताला ने نبی صلی اللہ علیہ وسلم کے بیٹوں کے تذکرے کے بعد یہ بات کیوں فرما دی کہ آپ کون ہیں؟ ولاکر رسول اللہ. پہلی بات, نبی صلی اللہ علیہ وسلم کا اصل مقام جو ہے نا وہ رسول اللہ کا مقام ہے. پھر دوسری بات ہے خاتم النبیین, آپ نبیوں پر مہر تھے, یعنی آپ پر نبوت کا سلسلہ پورا ہوا. وَكَانَ اللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمًا, اور اللہ تعالیٰ ہر ایک کو جاننے والا ہے. ذکر کیا کہ آپ کا ایک بیٹا ابراہیم فوت ہو گیا, اسی طرح قاسم, اور دوسرا بیٹا طیب اور طاہر. بعض لوگوں کو غلطی لگی ہے, کہتے ہیں آپ کے چار بیٹے تھے, ابراہیم, قاسم, طیب اور طاہر. حالانکہ جو صحیح بات کیا ہے, قاسم, ابراہیم اور طیب اور طاہر ایک ہی بچے کے نام تھے, یعنی لقب تھا, ٹھیک ہے. اور کہتے ہیں کہ جس وقت یہ آیت اتری تھی اس وقت آپ کا ابھی کوئی بیٹا تھا ہی نہیں ہے, حضرت ابراہیم بھی بعد میں پیدا ہوئے, اور قاسم اور جو طیب طاہر تھے یہ اس وقت تک فوت ہو چکے تھے. تو اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے اس مقام پر کہ آپ رسول اللہ تھے اس کو ظاہر کر کے بتا دیا کہ اللہ چاہے تو نبی کو بھی اولاد نرینہ سے محروم کر دے, آپ اور میں کیا بات کریں. بعض دفعہ جب ہم کوئی کمی دیکھتے ہیں نا اپنی زندگی میں تو ہمارے اندر رونت آنے لگتی ہے, میرے ساتھ ایسا کیوں کیا, مجھے بیٹا کیوں نہیں دیا. تو بھئی آپ ہیں کون, نہیں دیا, شکر کریں آپ ہیں, آپ بھی نہ ہوتی ہیں اگر اپنے گناہوں کے اوپر دیکھیں تو. کبھی کسی نعمت پہ اپنا حق نہ جمائیں, یہ اللہ کی خالص رحم ہے جو ہمارے اوپر ہے. اب ہم تھوڑا سا لفظ خاتم کو دیکھیں گے, کیونکہ اس ایک آیت کی مس انٹرپریٹیشن کی وجہ سے آج ایک بہت بڑا باطل فرقہ ہمارے پاس موجود ہے. لفظ خاتم جو ہے نا یہاں کس طرح سے ہے, اور لفظ خاتم جو ہوتی ہے نا انگوٹھی کو بھی کہتے ہیں سٹیم. پچھلے دور میں لوگ انگوٹھیوں کو مہروں کے لیے استعمال کرتے تھے, بادشاہ جو ہوتے تھے وہ کسی بھی جگہ خط کو بھیجتے تو اس سے پہلے اس پہ مہر لگاتے تھے, تو وہی چیز ادھر بھی ہے. لیکن ہم اس کو دیکھتے ہیں کہ خاتم کیا ہے, والخاتم کیا ہے, اس کا میں آپ کو تھوڑا سا کچھ حصہ پڑھ کے سنا دیتی ہوں. آپ نبوت کو ختم کرنے والے تھے, انجام اور آخر. اردو میں آپ لفظ سنتے ہیں ختم شد, خاتمہ بالخیر, یہ اس معنوں میں. یعنی یہاں ختم سے مراد انگوٹھی بھی نہیں ہے, مہر بھی نہیں ہے, بلکہ ادھر مراد ختم سے عاقبہ, آخرہ, خاتمہ, ہر چیز کا اینڈ. اس میں تا کی زبر اور زیر کا فرق ہے, زیادہ الجھانا نہیں چاہتی. بس یہ سمجھ لیجئے کہ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. وہ آیت یاد کر لیں, سورت مائدہ کی ابتدائی آیتیں, کہ آج کے دن آپ پر دین پورا کیا, نعمت تمام کر دی اور اسلام کا نام رکھ دیا. تو گویا کہ اللہ کے نبی کے بعد اب کوئی بھی نبی نہیں آئے گا, اور یہ امت مسلمہ کا متفقہ فیصلہ قانون ہے, عقیدہ, یعنی یہ متفقہ عقیدہ ہے. آپ کہہ لیجئے کہ اہل سنت والجماعت, وہ جو ہمارے اسلاف سے تعلق رکھتی تھی, ان سب کا یہی عقیدہ کہ نبی صلی اللہ علیہ وسلم آخری ہیں. پیچھے بات ہوئی بیٹے کی اور نبی کے یعنی اولاد کی باتیں ہو رہی تھی, یہاں ساتھ ہی خاتم النبیین کر کے بتا دیا کہ نبی اپنی امت کے لیے باپ کی حیثیت رکھتے, روحانی باپ تھے. قیامت تک کے لیے آنے والے تمام لوگوں کو اللہ کے نبی نے وہ دین اس رنگ میں پیش کر دیا ہے کہ جس کو پانے کے بعد کوئی بھٹکے گا نہیں. اور یاد رکھیے کہ یہ ساری چیزیں ہیں جو محبت کے بغیر نہیں کرتا. اللہ کے نبی نے فرمایا, انی ترکتکم علی شریعت بیدا علیلہا ونہارہا سواون, لوگوں میں نے تمہیں ایک ایسے روشن راستے پر چھوڑا ہے جس پر رات دن برابر ہیں, کسی بھی وہ گمراہی کا خطرہ نہیں ہے, ٹھیک ہے. اچھا یہاں ایک اور بات بھی دیکھیے, یہاں یہ کیوں نہیں کہا کہ خاتم الرسل یا خاتم المرسلین کیوں کہا, خاتم النبیین کیوں نہیں کہا؟ آپ میں سے کوئی اس کا جواب دینا چاہے گا؟ خاتم النبیین, خاتم الرسل, یہ کیوں نہیں کہا؟ نبوت کا ذکر کیوں ہے, رسالت کا کیوں نہیں ہے؟ بہت دفعہ پیچھے بات ہوئی ہے کہ لفظ نبی اور رسول ایک دوسرے کے لیے بھی آ جاتا ہے, لیکن جہاں دونوں آتے ہیں نا ساتھ, تو فرق کیا ہے؟ رسول ایک خاص چیز ہے, ہر وہ رسول جس کو کتاب ملی, یعنی آپ کے ڈسٹنگوشڈ ہے, اور نبی عام, کتاب نہیں ملی لیکن پچھلے نبی کا. تو یہاں اگر خاتم الرسول ہوتا نا تو لوگوں نے کہنا تھا, ہاں رسول تو آخری تھے, نبی ابھی بہت سارے آ رہے ہیں. یعنی یہ لیسٹ درجے کی بات ہے کہ رسول تو رسول, اب کوئی نبی بھی نہیں آ سکتا. کوئی یہ بات کر ہی نہیں سکتا کہ اللہ کے نبی کے بعد اب کسی اور کی بات ہے. اور یہ ہے وہ آیت کہ جس کے اوپر آج ہمارا دل جم جائے تو پھر ہم کہہ سکتے ہیں کہ اللہ کے نبی کے بعد کوئی بھی نہیں آئے گا. ایک کوٹیشن پڑھ کے سناتی ہوں خاتم النبیین پہ. امام ابن کثیر کہتے ہیں کہ یہ آیت نص صریح ہے اس عقیدے کے لیے کہ آپ کے بعد کوئی نبی نہیں, اور جب نبی نہیں تو بدرجہ اولیٰ رسول بھی نہیں, کیونکہ لفظ نبی عام اور رسول خاص ہے. اور یہ وہ عقیدہ ہے جس پر احادیث متواترہ شاہد ہیں جو صحابہ کرام کے ایک بڑی جماعت کی روایت تک ہم تک پہنچی ہیں. تو اب یہاں آپ کے بہت ساروں کے ذہن میں ایک سوال اٹھ رہا ہوگا کہ جب نبی آخری نبی ہیں تو مسئلہ ختم نبوت, اس پہ پھر کچھ لوگوں کو اعتراض کیا ہے اور گلہ کیا ہے. تو پہلی بات تو نوٹ کیجئے گا, یہ وہ موضوع ہے جس کے اوپر 100 کے قریب آیتیں اور سینکڑوں حدیثیں موجود ہیں صحیح راتے میں, کہ جس میں نبی صلی اللہ علیہ وسلم کے بعد حضرت عیسیٰ علیہ السلام کا آنا ثابت ہے. قرآن میں تو 3-4 جگہ ذکر ہے لیکن انڈائریکٹلی کئی جگہ یہ چیز ہمیں مل جاتی ہے کہ نبی صلی اللہ علیہ وسلم کے بعد حضرت عیسیٰ آئیں گے اور ان کے ساتھ یہ معاملہ ہوگا. پھر یہ مسئلہ کہاں سے اٹھا کہ اللہ کے نبی کے بعد نبوت ہے؟ تو پہلی بات تو یہ کہ اس کا آغاز نبی صلی اللہ علیہ وسلم کے دور سے ہی ہو گیا تھا. آپ کو خواب دکھایا گیا تھا کہ کڑے ہیں کچھ کنگن اور آپ کے پاس پیش کیے گئے ہیں اور آپ نے پھونک ماری ہیں تو وہ اڑ گئے ہیں. تو آپ نے اس کی تعبیر بتائی تھی کہ میرے بعد 30 جھوٹے کذاب پیدا ہوں گے اور وہ جھوٹی نبوت کے دعوے کریں گے, لیکن یہ کہ ان کا دور جو وہ نہیں چل سکے گا. نبی صلی اللہ علیہ وسلم کے بارے میں لوگوں نے جو کچھ آج کچھ کہا, یہ ایک اپنی جگہ پورا موضوع ہے, بلیو می. اگر آپ صرف اس ایک موضوع پہ بات کریں نا تو شاید کتنے لوگوں کا مسئلہ حل ہو جائے. مسلمہ قذاب آپ کی زندگی کے آخری دنوں میں ہی اس نے آپ کو ایک خط لکھا تھا اور اس نے کہا کہ میں تمہیں نبی ماننے کو تیار ہوں, شرط یہ ہے کہ تم اپنے بعد مجھے اپنا نائب مقرر کر دو, لکھ دو یہ بات کہ اگر مجھے کچھ ہو گیا تو میں نبی ہوں گا اور اپنی رسالت اور یہ حکومت میں آدھا مجھے شریک کر لو. تو آپ نے اس کے خط کو پھاڑ دیا تھا اور کہا تھا کہ اگر قاصد کا قتل جائز ہوتا تو میں اس قاصد کو قتل کروا دیتا. اور پھر مسلمہ قذاب کو اللہ تعالیٰ نے کس کے ہاتھوں سے مروایا؟ وحشی بن حرب سے, جنہوں نے حضرت حمزہ کو شہید کیا تھا غزوہ احد میں. اور اس وقت سے وہ جب مسلمان ہوئے تو اس بات کی تلاش میں تھے کہ کبھی مجھے موقع ملے تو میں اپنے آپ کو ایسے کسی کام کے قابل کر سکوں کہ جو نبی صلی اللہ علیہ وسلم کے چچا کے قتل کی گلٹ اور اس کے جو یہ کہنا چاہیے کہ حلش کو میرے دل سے نکال دے. تو لہٰذا اللہ تعالیٰ نے انہی کو چنا اور ان کے ساتھ ہوا. ایک عورت نے نبوت کا دعویٰ کیا, سجا اس کا نام تھا, اور آپ کہتے ہیں کہ مسلمہ قذاب نے پھر اس عورت سے نکاح کیا. اور نکاح میں کیا کیا, مہر کیا رکھا تھا آپ کو پتا؟ 2 نمازیں معاف کر دی تھی. جی, اس نے کہا 3 کی ضرورت نہیں, 5 کی ضرورت نہیں, صرف 2 نمازیں. بات کیا ادوار میں, یہ چاہیں گے تو میں آپ کو کل اس کی تھوڑے سے لکھا دوں گی, حالانکہ تکلیف تو یہ موضوع ہے لیکن وہ فرقے آج ہیں نہیں اس لیے زیادہ ضرورت ہے اس پہ, جو ہے اس پہ ہم بات کریں. تو میرا خیال ہے کہ اس موضوع کو ہم سبق اینڈ پہ لیتے ہیں ورنہ سبق بہت لمبا ہوگا. آپ کو سارا بتاؤں گی کہ یہ آج کا جو قادیانیت اور ان کا جو سلسلہ نسب ہے وہ اس آیت کے ساتھ کیسے جڑتا ہے. لیکن میں یہ سوچتی ہوں کہ ہم میں سے کتنے مسلم ہیں جو علم لے کر بات کرتے ہیں اور کتنے ہیں جو باہر کھڑے کھڑے صرف ان باتوں پہ بات کرتے ہیں. کیونکہ علمی باتیں تو میری عادت ایسے نہیں ہے کہ بس میں ایک ادھر سے سناؤں ایک ادھر سے. تو آپ کو انشاءاللہ اسی سبق کے اینڈ پہ, اب سورت کے نیچے ہی ہے سورت کے اینڈ پہ, ہم اس پہ ختم نبوت پہ اور اس پہ بات کریں گے کہ یہ پھر ایک پورا فرقہ بن کیسے گیا. آپ کو تاریخی حقائق لکھا دوں گی کہ یہ اتنی بھی کسی کی سمجھ کیسے پلٹ جاتی ہے. لیکن یہاں واپس آ جائیے اسی آیت پہ کہ ولاقی رسول اللہ و خاتم النبیین, کہ آپ تو اللہ کے رسول ہیں اور سب نبیوں پر مہر ہے, یعنی آپ کے بعد مہر لگ گئی, اب کوئی نبی نہیں آئے گا. جاہلیت کی ساری رسومات اللہ نے آپ کے ذریعے سے ختم کروا دی, آپ کے مبولے بیٹے کی متعلقہ سے آپ کا نکاح کروا کر بھی اللہ تعالیٰ نے اس چیز کو ختم کروا دیا. تو لہٰذا آپ اس پیغام کو صاف رکھو. اور اسی طرح آپ دیکھیں سورۃ الانعام کی آیت 19 میں ہم پڑھ چکے وَأُوحِيَ إِلَيَّ هَذَا الْقُرْآنُ لِيُنذِرَكُمْ بِهِ وَمَن بَلَغَ, اور میری جانب یہ قرآن وحی کیا گیا تاکہ میں تمہیں خبردار کر دوں اس کے ذریعے سے اور اس کو بھی جس سے وہ پہنچ جائے. پھر اسی طرح حجت الوداع جو آپ کی وفات سے 3-4 مہینے پہلے تھا, آپ نے اس میں بھی امت کو کیا کہا تھا؟ فل یبلغ الشاہد الغائب, کہ حاضر لوگ غائب تک یہ بات پہنچا دیں, یعنی چونکہ میں آخری نبی ہوں تو میرے بعد یہ پیغام میری امت کے ذریعے پہنچے گا. اور آپ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے دور میں عام عورت, جس کو آپ کہنا چاہیے نا لے مین ہوتا ہے نا, اس کا اپوزٹ کامن وومن, کو بھی پتا تھا کہ اللہ کے نبی فوت ہوں گے اور آپ کے بعد نبوت نہیں. ایک عورت آئی, اس نے آپ سے کوئی بات پوچھی, کہنے لگی اگر اللہ کے نبی مجھے یہ مسئلہ معلوم کرنا, کہا اچھا اگلے سال پوچھنا, کہا اچھا اگر میں آؤں اور پتا چلے آپ فوت ہو گئے پھر کس سے پوچھوں. اتنی اس عورت کی سمجھ تھی, اس نے نہیں کہا کہ اللہ کے نبی ناراض نہ ہو جائیں کہ آپ فوت ہونے کی بات میرے ساتھ کرتی ہو. تو آپ نے کہا پھر ابو بکر سے پوچھنا, کہا اچھا پھر کبھی آؤں تو ابو بکر نہ ہو, تو کہا عمر سے پوچھنا. وہ الہامی ترتیب جس پہ بھی بعد میں ساری خلفائے راشدین جو ہے قائم ہوئی تھی. تو اس وقت بھی یہ سب کو پتا تھا کہ اللہ کے نبی کے بعد ختم. ایک عورت نبی صلی اللہ علیہ وسلم کی وفات پہ بہت رو رہی تھی, تو لوگوں نے ان کو تسلی دی کہ فکر نہیں کرو اللہ کے نبی اب یہاں سے اچھی جگہ پہ ہیں, ان کو اتنے یہاں یعنی چیلنجز تھے اور تم ان کے لیے اچھا رکھو. کہنے لگے میں آپ کی جدائی پہ تو رو رہی ہوں, لیکن جس بات پہ میں اب رو رہی ہوں وہ یہ ہے کہ آپ کے بعد اب جبرائیل نہیں آئیں گے. قرآن کا سلسلہ پورا ہو گیا, جس کا آپ کہیں کہ قرآن پورا ہو گیا اب آگے کیا پڑھیں گے. یہ تو پھر وہ دل کی باتیں ہیں نا جس کے دل کو لگتی ہیں. وَكَانَ اللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمًا, اور یقیناً اللہ تعالیٰ ہر چیز کو جانتا ہے. اب میں اور آپ کیا کریں, اس کا حکم اگلی آئے تو میں